نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري أحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. سورہ یوسف کو آج انشاءاللہ تعالی ہم مکمل کریں گے. میں نے آپ سے کہا تھا کہ اس سورت میں سے آپ نے سبق نکال لیں اپنے لیے, کیونکہ بعض سبق تو ہم ڈسکس کر چکے ہیں, بہت سارے سبق ہیں اس میں. جتنا آپ غور کریں گے, جتنا آپ اس قصے کو بار بار پڑھیں گے, اتنا ہی ہر ایک کے لیے, میں سمجھتی ہوں پیرنٹس کے لیے, بچوں کے لیے, جو کسی چھوٹی جگہ پہ ملازمت کرتے ہیں ان کے لیے, جو کسی بڑے عہدے پہ ہے اس کے لیے, اور جس کے پاس بہت آسائشیں ہیں, بہت زندگی کی مال ہے اور رونقیں ہیں, ان کے لیے بھی سبق ہے. اور جو رشتہ داروں کے ہاتھوں ستائے ہوئے ہیں ان کے لیے بھی سبق ہے, ستانے والوں کے لیے بھی اور ستائے جانے والوں کے لیے, اور مردوں کے لیے بھی ہے جو کسی ایسی جگہ ملازمت کرتے ہوں جہاں پہ کسی عورت کے ساتھ تنہائی میں ان کو بیٹھنا پڑتا ہو, یا جہاں پہ کسی عورت کے لیے وہ ملازمت کرتے ہوں. اور عورت کے لیے بھی سبق ہے اس میں کہ اگر کسی عورت کا خاوند اس پہ بھروسہ کرتا ہے اور اس کو گھر پہ اکیلی چھوڑ کے جاتا ہے, تو اس کے لیے سبق ہے کہ اس نے کیسے رہنا. اور قیدیوں کے لیے بھی سبق ہے جو کسی قید میں رہ گئے. مظلوم کے لیے سبق ہے جو مظلوم ہو, قید میں چلا جائے یا کسی کے اوپر تہمت لگا دی جائے, کوئی عورت ہے یا مرد ہے, ان کے لیے بھی سبق ہے. اور کسی آزاد انسان کے لیے بھی سبق ہے. اسی طرح وہ عورتیں جو گوسپس کرتی ہیں, چمگوئیاں کرتی ہیں, ان کے لیے بھی سبق ہے. آپ کو نہیں پتا ہوتا کہ جس کے بارے میں آپ بات کر رہے ہیں اس کا کردار کتنا مضبوط ہے یا وہ کیسا انسان ہے. اور پاک دامن انسان کے لیے بھی ہے. اسی طرح ایک دائی کے لیے بھی سبق ہے کہ وہ چاہے کہیں پہ بھی ہو, چاہے وہ اقتدار کی بلندیوں پہ ہو, چاہے وہ قید میں ہو, چاہے وہ کسی کی غلامی میں ہو, اس کو کیسا رہنا چاہیے اور کیسے دعوت دینی ہے. اور جس کے ساتھ لوگ حسد کرتے ہیں اس کے لیے بھی سبق ہے, حاسدین کے لیے بھی اور حسد کیے جانے والوں کے لیے بھی ہے. اور ایک محسن کیسا ہوتا ہے وہ بھی پتا چلتا ہے, اور صبر کیا چیز ہوتی ہے یہ بھی پتا چلتا ہے. اور جس کے در پہ کوئی محتاج آ جائے اس کو پھر کیا رویہ رکھنا چاہیے, چاہے وہ محتاج اس کو کسی وقت میں پہلے تکلیف دینے والا تھا, سبق ہے. اور جو دوسرے ملکوں میں رہتے ہیں, پردیس میں رہتے ہیں, کسی غیر مسلم ملک میں رہتے ہیں, ان کے لیے بھی سبق ہے کہ وہ وہاں پہ کیسے رہیں گے. اور کسی دکھوں کے مارے ہوئے کے لیے بھی سبق ہے. اسی طرح جو دنیا کی فکرات سے آزاد ہے اس کے لیے بھی سبق ہے. تو یعنی آپ دیکھیں تو اتنے سبق ہیں اس میں. اور اسی طرح حالات کیسے بھی ہوں اس میں کیسے رہنا ہے, دونوں ایکسٹریمز کو اس قصے میں دکھا دیا گیا. ایکسٹریم پاور, بہت اونچا عہدہ, اس کے اوپر جب انسان ہے تو پھر کیسا ہے, اور جب بالکل سب سے نچلا طبقہ جو ایک معاشرے میں سمجھا جاتا ہے وہ غلام کا ہوتا ہے, وہ اس لیول پہ کوئی انسان پہنچ جائے, حالات کے ہاتھوں ستایا جائے اور وہاں تک پہنچ جائے, تو تب کیسا رویہ رکھنا. دو ایکسٹریم چیزیں, تو دونوں پہ آپ کو جب پتا چلے گا کہ رویے کیسے ہونے چاہیے تو بیچ والا رویہ تو سمجھ میں آ ہی جاتا ہے. پھر جب حالات اچھے ہوں, اور تب تو انسان بھلائی کرتا ہی ہے, لیکن جب حالات اچھے نہ ہوں تب چاہے وہ کسی طرح سے بھی انسان کسی بھی پریشانی میں, تب اکثر لوگ انتظار کرتے رہتے ہیں کہ حالات اچھے ہوں گے تب ہم نیک بنیں گے, حالات اچھے ہوں گے تب ہم پڑھائی کریں گے, حالات اچھے ہوں گے تب ہم دین کی طرف آئیں گے, حالات میرے مناسب, میری جیسے میں چاہتی ہوں اس طرح سے سیوٹیبل ہوں گے جس طرح میرے دماغ میں ہے, تو اس طرح سے ہوں گے نا, تو پھر جیسے پرفیکٹ حالات کا وہ انتظار کرتے رہتے ہیں. مگر ہم اس قصے میں دیکھتے ہیں حالات بدلنے کا انتظار نہیں کیا یوسف علیہ السلام نے، نیک بننے کے لیے یا دین پہ چلنے کے لیے یا احسان کرنے کے لیے یا دعویٰ کرنے کے لیے، جہاں پہ بھی ہیں، چاہے وہ غلام ہیں عزیز مصر کے گھر میں، یا وہ جیل میں ہیں، یا وہ سب سے اونچے عہدے پہ ہیں، کسی جگہ پہ بھی ہیں، کہیں انتظار نہیں، حالات بہتر ہوں، ابھی قحط ہے، ابھی نہیں ہو سکتا، ابھی میں جیل میں ہوں، ابھی نہیں کچھ ہو سکتا، ابھی میں عزیز مصر کے ہاں غلام ہوں، ابھی نہیں کچھ ہو سکتا۔ تو اگر اسی طرح کرتے رہیں، دیکھتے رہیں، تو ان کی زندگی میں تو بہت اپس اینڈ ڈاؤنز ہیں، تو پھر تو انسان کبھی بھی نہیں کچھ کر سکتا۔ تو یہ جو ہم ہر وقت ایک انتظار کی پوزیشن میں رہتے ہیں نا، بچے بڑے ہوں گے تو یہ کروں گی، ان کی شادی ہوگی تو وہ کروں گی، ابھی ان کی ذمہ داریاں ہیں تو یہ کروں گی، فلانا وقت آئے گا تو وہ کروں گی، تو آپ کے سیوٹیبل حالات زندگی میں کبھی بھی نہیں آ سکتے جس میں کہ آپ کہیں کہ میں بالکل فارغ ہوں، اب تو مجھے کوئی اور کام نہیں، چلو اب یہ کر لیتے، کیونکہ کبھی کچھ ہوگا تو کبھی کچھ ہوگا۔ تو انسان ان حالات کا انتظار نہ کرے، لیکن بعض لوگوں کے کبھی گھریلو حالات خراب ہو سکتے ہیں، کبھی دنیا کے حالات خراب ہو سکتے ہیں، جو آپ دیکھ رہے ہیں دنیا میں حالات چل رہے ہیں، تو اگر انسان یہی دیکھتا رہے، یہ سب ٹھیک ہو جائے تو پھر ہے، یہ ٹھیک ہو جائے تو پھر ہے، تو پھر ایک کے بعد ایک تو ٹیسٹ اینڈ ٹرائلز کی یہ دنیا، ایک کے بعد ایک ٹیسٹ آتا رہے گا، اور اللہ تعالیٰ انہی حالات میں دیکھنا چاہتا ہے کہ آپ کیا کر رہے ہیں۔ دنیا کے حالات اگر صحیح نہیں ہیں، تب آپ کا کیا رویہ ہے، تب آپ دین پہ کتنے قائم ہیں، تب آپ اللہ کی اطاعت پہ کتنے جمے ہیں، اور گھر کے حالات نہیں صحیح ہیں تو تب پھر کیا ہو رہا ہے، کیا رویہ ہے۔ تو بعض دفعہ ہم جب اپس اینڈ ڈاؤنز آتے ہیں لائف میں، تو خود ہی سمجھ لیتے ہیں کہ اب ہمارے لیے بالکل جائز ہے کہ ہم جو ہے نا اب سب چھوڑ چھاڑ کے بیٹھ جائیں اور ابھی ہم انتظار کریں۔ اللہ کو بھی تو پتا ہے نا کہ میرے پر اتنے ایسے حالات ہیں، ابھی اللہ کو پتا نہیں ہے کہ میں دیکھو کس چیز سے گزر رہی ہوں۔ تو پھر تو سب سے بڑی یہ بات یوسف علیہ السلام کہہ سکتے تھے، اللہ کو پتا نہیں میں کس حالات سے گزر ہوں، میں تو ایسی، میں تو اتنی بیچاری، میں تو اتنی مظلوم، میں تو فلاں۔ تو ہم کبھی بھی یہ کہہ کے اپنے لیے اسکیپ نہیں اپنے لیے رکھ سکتے کہ جو ہے نا ہم حالات کو دیکھتے ہوئے اور ایک راہ فرار اختیار کر لیں، کہ ان دین سے فرار حاصل کرنے کا ایک اچھا بہانہ ہے ہمارے پاس کہ بس حالات نہیں صحیح ہیں، حالات کا کیا کریں۔ تو حالات تو کبھی بھی ہماری جیسے ہم چاہتے ہیں پرفیکٹ ویسے ہو، وہ کب ہوں گے یہ تو نہیں کبھی کوئی کچھ کہہ سکتا، کیونکہ شاید موت آ جائے اور حالات تو اب جب قیامت قریب ہوگی تو حالات تو دنیا کے اور انسانوں کے اور معاملات اور یہ سب ورس سے ورس ہی ہوتے جائیں گے، بلائی کی طرف تو پتہ نہیں شاید ہوں کہ نہیں اگر یہ قرب قیامت ہے تو۔ تو اس لیے اسی زندگی میں، انہی سرکمسٹانسز میں ہمیں چلتے رہنا، زندگی ہے ہی اتار چڑھاؤ کا نام، آج کچھ ہے کل کچھ اور ہوگا، پرسوں کچھ اور ہوگا، آج جو اوپر ہے وہ کل نیچے آ سکتا ہے، آج جو نیچے ہے وہ کل اوپر جا سکتا ہے، آج جو مٹی میں رول رہا ہے کل کو آسمان کا ستارہ بن سکتا ہے، کچھ بھی ہو سکتا ہے، آج جو دکھی ہے کل خوشیاں آ سکتی ہیں، آج جو خوشیوں میں ہے کل دکھ ہو سکتے ہیں۔ تو کوئی بھی چیز کانسٹنٹ نہیں ہے، پرماننٹ نہیں ہے، ہر چیز ٹیمپرری ہے۔ تو اس لیے زندگی تو ایسے ہی چلتی رہے گی، جب خوشیاں آئیں گی تب بھی آپ کو وقت نہیں ملے گا، تب بھی آپ کے پاس کچھ چیزیں ہوں گی جو مصروفیات آپ کو مل جائیں گی، جو کہ آپ کو آنے نہیں دیں گی اللہ کی طرف۔ تو اس لیے یہی سب سے کہوں گی، جس حالت میں بھی ہیں، جس پوزیشن میں بھی ہیں، جس جگہ پہ بھی ہیں، اسی جگہ پہ یوسف علیہ السلام کے قصے سے سبق لیتے، چاہے آپ کتنے بھی ایکسٹریم حالات میں، اس سے زیادہ کیا ہوں گے جتنے یوسف علیہ السلام پہ گزرے، جہاں پہ بھی ہیں، کتنے بھی دکھی ہیں، لیکن بس یہ سوچ لیا کریں فصبر جمیل، واللہ المستعان علی ما تصفون، واللہ علیم بما یعملون، بس یہ سوچ لیا کریں، اللہ کو پتا ہے جو کوئی کچھ کر رہا ہے، جو کرتا ہے، یہاں بس صبر ہی اچھا ہے۔ تو یہ کہہ کے اور دین پہ چلنے کی، اس کو سیکھنے، سمجھنے، عمل کرنے، اس کی کوشش کرتے رہے، اور اپنے لیے اس چیز کو فرار کا راستہ یا اس چیز کو جائز نہ سمجھ لیں کہ ہم بس اب ہمارے لیے ٹھیک ہے اور ہم جس طرح سے بھی ہیں بس صحیح ہے چل رہا۔ چلیں گی. آگے دیکھتے ہیں ہم اس سورت کو مکمل کرتے ہیں انشاءاللہ, اور آپ لوگ بھی اور اس میں سے سبق نکالیں. بسم اللہ الرحمن الرحیم. وَكَأَيِّن مِّن آیَتٍ, اور کتنی ہی نشانیاں ہیں, نشانیوں میں سے کتنی ہی ایسی ہیں. آیا کیا ہوتی ہے؟ ایک تو یہ آیتیں قرآن کریم کی, ان کو بھی آیات کہتے ہیں, اور جو دنیا میں یہ کائنات میں پھیلی ہوئی ہیں یہ بھی آیات, کونی آیات کہلاتی ہیں, کیونکہ کائنات کی نشانیاں ہیں نا, آسمان ہے, زمین ہے, درخت ہیں, چرندے ہیں, پرندے ہیں, پتے, پھول, سب یہ آیات ہیں اللہ کی. یہ کہ اللہ تعالیٰ نے فرمایا کتنی ہی نشانیاں ایسی ہیں, پھر سماواتی والارض, آسمانوں میں بھی ہیں, زمین میں بھی ہیں, لیکن اللہ نے تو بہت ساری نشانیاں پھیلائی. لوگوں کا رویہ کیا ہے, اب کیا ہونا کیا چاہیے؟ یہ نشانیاں دیکھے انسان یا قرآن کی یہ آیات پڑھے انسان تو اپنے رب کو پہچان لے. لیکن لوگوں کا رویہ کیا ہوتا ہے, یا مرون علیہا, وہ گزرتے رہتے ہیں ان پر, اور مرہ یا مرو کہتے ہیں ایسے گزرنے پہ کہ بغیر سوچے سمجھے انسان گزرے, کوئی غور و فکر نہیں ہے, کوئی سوچ نہیں ہے, گزرتے رہتے ہیں. وہم عنہا معرضون, معرضون, اب وہ اس کے اوپر سے جب گزرتے ہیں تو منہ موڑنے والے ہوتے ہیں. یعنی اللہ تعالیٰ کا شکوہ ہے اس آیت میں کہ جو لوگ اللہ کی نشانیاں دیکھ کے بھی اس کو نہیں پہچانتے اور ایسے ہی گزرتے رہتے ہیں, کبھی غور نہیں کرتے. اگر آسمان دیکھ ہی لیا, اگر کوئی سین اچھا نظر آ بھی گیا تو بس اتنا کہتے ہیں واو بیوٹیفل, اور اس کے بعد کیا, کس نے یہ بنایا, کس نے یہ ہمارے لیے سینری اتنی خوبصورت پیدا کی, اس کی طرف کوئی توجہ نہیں ہے. کروڑوں نشانیاں بکھری پڑی ہیں, کتنے ہی واقعات ہم ایوری ڈے سنتے ہیں, کتنی خبریں ہم ایوری ڈے سنتے ہیں, اللہ کی کتنی نعمتیں ہم ایوری ڈے استعمال کرتے ہیں, کائنات کے کتنے ہی رنگ ہیں جو ہمارے سامنے آتے ہیں اور گزر جاتے ہیں. ہم گاڑی میں جا رہے ہوتے ہیں, کتنے سینز آتے ہیں اور بدلتے ہیں, آتے ہیں اور بدلتے ہیں, لیکن کتنے لوگ ہیں جو ان کو دیکھ کے رب کو پہچانے, ان کے خالق کو پہچانے. تو اللہ تعالیٰ نے گلا کیا, دیکھو میں نے تو اتنی نشانیاں پیدا کی, آسمان میں بھی ہیں, زمین میں بھی ہیں, یہ کائنات میں یعنی پھیلی ہیں, یہ گزرتے ہیں اور بس اندھوں کی طرح گزرتے چلے جاتے ہیں. حالانکہ یہ نشانیاں صرف واو واو کہنے کے لیے نہیں تھی, رب کو پہچاننے کے لیے تھی. کوئی اس کے بعد بھی اندھا رہے, اور ہم اپنے آپ سے بھی پوچھیں کہیں میں بھی ان میں سے تو نہیں ہوں کہ میرے سامنے اللہ کی نشانیاں آتی ہیں پھر میں کیا کرتی ہوں, ہائے اللہ کتنا خوبصورت ہی, بس اتنا, ہائے کتنی پیاری چیز ہے, بس یہ. ہاں وہ پیاری تو ہے, وہ تو کافر بھی کہے گا پیاری ہے, لیکن ایک رب کو پہچاننے والے میں اور ایک کافر کی بات میں کوئی فرق ہونا چاہیے یا نہیں؟ ایک وہ جو خالق کو پہچانتا ہے اور دعویٰ کرتا ہے اور اس پہ ایمان رکھتا ہے اس میں, اور جس کو پتہ ہی نہیں خالق کا, اس کی بات ایک جیسی ہونی چاہیے. وَمَا يُؤْمِنُ أَكْثَرُهُمْ بِاللَّهِ, اور یہ آیت بے حد اہم ہے, اس کو آپ ہائی لائٹ کر لیں, اس لیے نہیں کہ یہ ٹیسٹ میں آنی ہے, اس لیے کہ اس میں ابھی ہم دیکھتے ہیں کہ کیا ہے. وما یؤمنو, اور نہیں ایمان لاتے, اکثرہم, ان میں سے اکثر, باللہ, اللہ کے ساتھ, اللہ مگر, وہم مشرکون, اور وہ شرک کرنے والے ہوتے ہیں. کیا مطلب ہے اس کا؟ یعنی اکثریت لوگوں کی اللہ پر ایمان لاتی ہے اور ساتھ ساتھ شرک کرنے والی بھی ہوتی ہے, یعنی نہیں ایمان لاتے ان میں سے اکثر, مگر کیا کرتے ہیں, وہ شرک بھی ساتھ ساتھ کر رہے ہوتے ہیں, یعنی اللہ کو مان کے شرک کرتے ہیں. یہ اتنا اہم پوائنٹ ہے سمجھنے کے لیے, اس لیے کیونکہ جب انسان کلمہ پڑھ لیتا ہے تو وہ یہ سمجھتا ہے کہ میں پکا مومن مسلم سب بن گیا ہوں, اور یہ آیت ہمیں بتاتی ہے کہ ضروری نہیں کوئی اللہ پر ایمان لے آئے اور بالکل مومن بن جائے. اللہ پر ایمان لانے کے باوجود اس کے بعد بھی لوگ شرک کرتے رہتے ہیں. اب یہ شرک کیا شرک ہے؟ کیا ہم آپ نے کبھی دیکھا ہے یا کبھی آپ نے سوچا؟ اصل میں جب ہم شرک کی حقیقت کو نہیں جانتے نا, شرک ہمیں پتہ ہی نہیں شرک کیا ہے, شرک بس یہ سمجھتا ہے بتوں کے سامنے جھکنا یہ شرک ہے, तो हम तो ये नहीं करते, इसलिए हमारी अक्सरियत जो है ये समझ लेती है कि वो शिर्क से बरी उज़िमा है। हम तो जी मुसलमान है, हम कैसे शिर्क कर सकते हैं। अल्लाह ताला कुरान में फरमाता है कि कोई ऐसे भी लोग हैं अल्लाह पे ईमान रख के भी शिर्क करते हैं। कौन है ऐसे लोग? एक तो पहले आपको ये बता दूं कि जो गलतफहमी हमारे जहनों में होती है कि कुरैश जो थे वो तो मुशरिक इसलिए थे, वो बुतों को मानते थे, अल्लाह पे ईमान नहीं रखते थे, ये गलतफहमी दूर कर लें। इसलिए कि वो अल्लाह पे ईमान रखते थे, याद रखें वो अल्लाह पे ईमान रखते थे। जब ही तो देखें आप सल्लल्लाहु अलैहि वसल्लम के वालिद का नाम क्या था? अब्दुल्लाह, राइट। अब इसका मतलब उनको अल्लाह का पता था ना, और इसका मतलब अल्लाह को वो अल्लाह ही कहते थे, कुछ और नहीं कहते थे। और हज वगैरह भी करते थे और उसमें लब्बैक भी पढ़ते थे, लेकिन उसके बाद शिर्किया कलिमात कहते थे। तो अल्लाह पे ईमान रख के भी शिर्क करते थे। वो अल्लाह पे ईमान रख के ये नहीं हम कह सकते कि वो मुस्लिम हो गए थे, इसलिए कि वो मुशरिक ही कहलाएंगे, क्योंकि वो अल्लाह को मान के भी साथ शिर्क करते थे। ठीक है, उनका तो अब आप कहेंगे कि वो बुतों को फिर तो पूजा करते थे ना, लेकिन मुसलमान तो आज नहीं ऐसा करते। लेकिन आज कई लोग खुद को मुसलमान कहते हैं और कहते हैं हम अल्लाह पे ईमान रखते हैं, लेकिन इसके बावजूद वो कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हमें देख रहे हैं, हमारी बातें सुन रहे हैं, यहाँ पे मौजूद हैं, वो जहाँ हम खड़े होके पढ़ते हैं सलाम वहाँ पे वो आ जाते हैं। तो जिसका मतलब वो आ जाते हैं तो वो हाजिर नाजिर है, तो वो हाजिर नाजिर है तो फिर यानी सिर्फ अल्लाह की जात ऐसी है जो हर जगह हर वक्त आपको देख रही है। आप सल्लल्लाहु अलैहि वसल्लम भी यहाँ पे मौजूद हो गए और यहाँ पे भी मौजूद है, फिर दूसरी जगह कहीं और लोग सलाम पढ़े वहां पे भी मौजूद है, फिर तीसरी जगह लोग सलाम पढ़े वहां पे भी मौजूद है। तो दुनिया में बहुत जगह से सलामे पढ़ी जा रही है, वो हर हर जगह पे मौजूद है, ये क्या अकीदा है? फिर आप सल्लल्लाहु अलैहि वसल्लम ही झोलियां भरते हैं, वो ही हाजतें पूरी करते हैं लोगों की, उनको पुकारा जाए तो वो आपकी हाजत को सुनते भी हैं और पूरा करते हैं, ये क्या अकीदा है? इसी तरह हम तो अल्लाह तक नहीं पहुंच सकते, लेकिन ये बुजुर्ग हमें अल्लाह तक पहुंचाते हैं, लिहाजा इन मज़ारों पे जाके माथे टेके जाएं, सज्दे किए जाएं, उनकी तरफ मुंह करके उनसे दुआएं मांगी जाएं, ये क्या है? वो भूतों से मांगते थे, उन्होंने ऐसा नहीं था, वो इतने पागल तो नहीं थे कि उन्होंने ऐसे ही पत्थरों के खड़े कर लिए और उन्होंने सोचा ये पत्थर है। वो भी तो कहते थे कि ये बुजुर्ग ही तो है, ये नायला बुत है, ये मनात है, ये लात है, उन्होंने कोई बुजुर्गों के कोई किसी के नाम के बुत बनाए हुए थे। वो कहते थे कि भाई ठीक है, वो तो जाहिर है, ये हम पत्थरों से थोड़ी, ये तो वो हस्तियां हैं, बस वो राजी हो जाएंगे, वही अल्लाह के सामने हमारी सिफारिश कराएंगे। हम यहाँ बैठे पीरों को पुकारते हैं, या अब्दुल कादर जिलानी, या गौसे आजम, ए दाता साहब, दाता देने वाला, क्या कर रहे हैं फिर? और फिर कहते हैं नहीं जी, जो ये नहीं मानता इनको बुजुर्गों को, वो तो बस वहाबी हो गया, वो फलाना हो गया। बुजुर्गों को मानने या ना मानने का तो कोई सवाल नहीं है, क्या इन बुजुर्गों ने ये कहा था कि हमसे हमें पुकारा करना और हमसे मांगा करना? कहाँ पे कह के गए वो? कहाँ पे उन्होंने ये तालीम दी है? बुजुर्गों को ना मानने का मतलब अगर ये समझता है कोई कि बुजुर्गों को ना मानने का मतलब ये है कि उनसे ना मांगा जाए, ये मतलब है बुजुर्गों को ना मानना? तो कोई भी उनको इनका इनकार तो कोई भी नहीं करता, वो अल्लाह के प्यारे बंदे थे, उन्होंने दीन की खिदमतें की, उन्होंने दीन के लिए बहुत कुर्बानियां दी और उनके हाथों पे कई लोग मुसलमान हुए। लेकिन अब उसके बाद अजमेर शरीफ जा रहे हैं, फलानी जगह जा रहे हैं, वहां पे मांग रहे हैं, उधर जाके वहां पे मांग रहे हैं कि हमारी आपके आगे, आपकी अल्लाह के आगे। अल्लाह अकबर। तो ये शिर्क आज मुसलमानों में आ चुका है। फिर ये भी शिर्क के जो है किसी को ये समझना कि वो गैब का इल्म जानने वाला है और वो हमारी हाजतों को पूरा कर सकता है, ये भी एक शिर्क है। ये गैब जानता है, किसके पास जाओ ये हमारी हाजत पूरी करके देगा। तो शिर्क डिफरेंट शेप्स एंड फॉर्म्स में होता है। सिर्फ बुतों के आगे सजदे करना शिर्क नहीं है, वो भी शिर्क है, लेकिन शिर्क की बहुत सारी फॉर्म्स हैं और हम चूंकि ये जानते नहीं है तो हम अपने आप को बड़ी आसानी से आराम से बैठ के सोच लेते हैं कि हमसे ज्यादा मुसलमान और पक्का मुसलमान है ही कौन, और आपको क्या मोहब्बत है आप सल्लल्लाहु अलैहि वसल्लम से, असल मोहब्बत तो हमें है, हम उनसे मांगते हैं, तो आपको तो कोई मोहब्बत ही नहीं है, आपने तो उनका दर्जा घटा दिया। वो भी नूर है, नूर मिन नूरिल्लाह, अल्लाह के नूर से वो भी नूर, अस्तग़फिरुल्लाह, ये क्या कर रहे हैं आप सल्लल्लाहु अलैहि वसल्लम ने, जबकि दुनिया से जाते जाते भी फरमाया था, जाते जाते भी, कि यहूद और नसारा पे अल्लाह की लानत हो, उन्होंने अपनी पैगंबरों की कब्रों को इबादत गाह बना लिया। और क्या होता है, लोग वहां पे जाके पता नहीं क्या क्या पेपर्स लेके गए होते हैं, वहां पे खोल लेते हैं और पढ़ना शुरू हो जाते हैं, मांगना शुरू हो जाते हैं, हम आ गए यहाँ पे आपके दर पे, आप ये हम ये क्या हो रहा है। अब वो जो वहां नहीं पहुंच सकते वो फिर और कब्रों के ऊपर चले जाते हैं। तो देखें, शिर्क एक ऐसा वो है जिसके ऐसा गुनाह है जिसके ऊपर कोई माफी नहीं है अगर कोई इंसान शिर्क करते हुए मर गया। इसलिए हमें बहुत ज्यादा केयरफुल रहना चाहिए, और जिस चीज में जरा शक भी हो कि इसमें शिर्क हो सकता है उसको छोड़ दें। अब आप देखें कि शिर्क की एक फॉर्म जिसको आम लोग शायद ये नहीं समझते हो कि ये कोई शिर्क है, और वो है रियाकारी। रियाकारी भी एक शिर्क है कि इंसान ये सोचे कि मैं जो कर रही हूँ इससे अल्लाह तो राजी होगा ही होगा, अब इसके अलावा फलां भी मुझसे राजी हो जाए और फलां भी राजी हो जाए और फलां को भी मैं बीच में शामिल कर लूं, ये भी एक शिर्क है। किसी और को, किसी और के लिए नेकी करना और किसी और को नेकी के लिए नियत में शामिल कर लेना कि इसको भी राजी मैंने करना, ये एक शिर्क नहीं तो और क्या है। शिर्क बहुत सारी किस्मों में आता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने जो हमारे लिए जिस चीज से डरते थे कि मेरी उम्मत में ये चीज ना आ जाए, वो है यही शिर्क। ये फरमाया आप सल्लल्लाहु अलैहि वसल्लम ने, मुझे तुम पे जिस चीज का खतरा है उनमें से सबसे खतरनाक शिर्क असगर है। साहबा ने पूछा शिर्क असगर क्या है, फरमाया रियाकारी, ये भी एक तरह का शिर्क है। इसी तरह गैर अल्लाह की कसम खाना, इसको भी शिर्क कहा गया। मुझे मेरे बच्चे की कसम, मुझे मेरे बाप की कसम, मुझे फलानों की कसम, मुझे अल्लाह रसूल की कसम, रसूल की कसम नहीं खा सकते, अल्लाह के सिवा किसी दूसरे की कसम नहीं खाई जा सकती। बाज ने कुरान की कसम खाने को इसलिए इजाजत दी है कि वो अल्लाह का कलाम है, वो मखलूक नहीं है, बाज ने इजाजत दी है। इसी तरह अल्लाह के नाम के सिवा किसी दूसरे के नाम पे मन्नत मानना, न्याज मानना, वो भी शिर्क में आता है। मैं फलाने के नाम की न्याज, फलाने के नाम की मन्नत, अब कितनी न्याजें मानी जाती हैं, पता नहीं किस किस के नाम की। तो खुदा के लिए शिर्क को समझें, इससे पहले कि हम दुनिया से चले जाएं पता ही ना चले कि हम शिर्क करते थे। तो इसलिए ये शैतान का अच्छा वो है झांसा कि कोई इंसान अपने आप को मुसलमान समझता रहे और साथ साथ इससे शिर्क कराते रहो, ना तो बख्शिश होगी वहां पे और यहाँ पे भी वो मुतमईन रहेगा कि मैं तो पक्का मुसलमान हूँ, मैं तो अल्लाह का मानने वाला हूँ, देखो मैं अल्लाह का नाम लेता हूँ। ये आयत हमें प्रूव करती है कि अल्लाह को मानने के बावजूद भी लोग शिर्क कर सकते हैं। ये हमारे झंझोड़ने के लिए काफी है कि हम जाग जाएं। ऐसे बातें भी ना, कोई ऐसे कलिमात भी ना बोलें जिसमें शिर्क की बू आती हो। और शिर्क अक्सर इस चीज पे नहीं होता, ये याद रखें कि कोई कहे कि ये आसमान जो है ना ये ईसा अलैहि सलाम ने पैदा किया या जमीन आप सल्लल्लाहु अलैहि वसल्लम ने पैदा की, ऐसा शिर्क कोई नहीं करता। इवन काफरों को, कुरैश को, जब अल्लाह ताला कुरान करीम में फरमाते हैं कि इनसे पूछो कि किसने पैदा किया आसमान को, किसने पैदा जमीन को किया, किसने तुम्हें पैदा किया, वो तो सारे कहेंगे अल्लाह ने, लेकिन जब उनको किसी चीज की जरूरत पड़ती है तो फिर दूसरों से मांगने शुरू हो जाते हैं। जब आखरत में शिफात के लिए उनको अकीदा होता है तो वो कहते हैं ये हमें बचाएंगे। समझ आई? यानी ये आज भी लोगों से पूछे ना जो शिर्क करते हैं, उनसे पूछेंगे वो नहीं है कहेंगे कि हमारे फलाने ने इसने जिनको भी वो मानते हैं इसने ये पैदा किया। पर हाँ जब उनको हाजतें माननी होती हैं, दुआएं करनी होती हैं, वहां पे तो शिर्क आता है कि मेरी जरूरत फलां पूरी करेगा। गोया के ये कहना चाहते हो कि अल्लाह तो पूरी नहीं कर सकता, ये इसके दर से पूरी होगी, क्या ये अल्लाह से पूरी कराएगा? अफा अमीनु, क्या ये अमन में आ गए, क्या ये बेखौफ हो गए? अंतातियहुम गाशियतुन मिन अज़ाबिल्लाह, कि एक ढांप लेने वाले से, एक ढांप लेने वाली से, गाशिया है ना, आए मरबूता है, अल्लाह के अजाब में से एक ढांप लेने वाली इनके ऊपर आ जाए। यानी इनको कोई फिक्र नहीं है, ये डरते नहीं है कि ऐसा अजाब आ जाए इनके ऊपर जो इनको ढांप ले। और कैसा होता है ढांप लेने वाला अजाब? अल्लाह ताला माफ फरमाए, जैसे पिछली कौमों पे आए वो अजाब ऐसे थे कि कोई चीज बाकी नहीं बची, कोई फर्द बाकी नहीं बचा। और उन अजाबों में आज मसलन आप देखें तो जैसे जलजले हैं, जैसे हमारे मुल्क में एक जलजला आया था काफी साल पहले, कैसे जमीन फट गई और चीजें अंदर चली गई, इसी तरह जमीन का धसना है जैसे सूरह मुल्क में, इसी तरह से बात है ना कि तुम इससे बेखौफ हो गए कि जमीन में धस जाओ। फिर ये सुनामी वगैरह, ये क्या इंसान बेखौफ हो जाता है कि कोई ऐसा अजाब ना आ जाए मेरे ऊपर, इसको डर नहीं लगता? अब हम कितनी न्यूज देखते हैं ये, लेकिन कभी क्या हम डरते हैं? अब हम तो कुरान के पढ़ने वाले और बड़े वो बहुत दीनी लोग हैं, हम तो बहुत नेक लोग हैं, तो क्या हमें डर लगता है कभी? या हम बेफिक्र होके अल्लाह की नाफरमानी के काम करते रहते हैं, या हम बेपर्द होके घर से निकलते हैं तो कभी हमें डर लगता है कि अगर जमीन फट गई और मुझे अंदर ले लिया तो क्या होगा, कौन बचाएगा? जब हमारी नजरें बेहयाई के सीन्स देखती हैं टीवी पे, कंप्यूटर पे, फोन पे, तो हमें कभी डर लगता है कि अगर अभी जलजला आ गया तो क्या होगा? क्या हम कोई भी अल्लाह की नाफरमानी करते हैं, हमें क्या डर लगता है कि अगर ये छत हमारे ऊपर गिर गई तो क्या होगा? क्या हम बेखौफ हो गए? या अल्लाह की ताकत पे यकीन नहीं है कि वो ये भी कर सकता है? जब इंसान गुनाह करता है तो डर जरूर होना चाहिए। हमें डर किस चीज का लगता है? उन लोगों को पता ना चल जाए कहीं वो क्या सोचेंगे, फलाना क्या सोचेगा, वो क्या करेगा। या फिर ये होता है कि अच्छा अगर किसी ने पूछा तो मैं तो ये कह दूंगी कि असल में मेरा तो ये मसला है इसलिए ऐसा मैं कर रही हूं, तो उसको तो मुतमईन कर लोगे, अल्लाह को मुतमईन कर सकते हो? अल्लाह ताला कहते हैं इनको डर नहीं लगता ये जो, और देखें वो उनको तो खैर क्या डर लगना, जो अल्लाह को ऊपर ईमान ही नहीं रखते उनको क्या पता अल्लाह की कुदरतों का। हमारे जैसे लोग भी नहीं, हम भी नहीं डरते, ये कुरान पढ़ पढ़ के हलकान हो रहे हैं और एक के ऊपर एक कुरान खत्म कर रहे हैं और ये कर रहे हैं, हमें भी कहां डर लगता है, बेफिक्र है बिल्कुल। अल्लाह ताला कहते हैं डू यू फील सेफ, सिक्योर फील करते हो? ऐसा अजाब कहीं आ ना जाए, जबकि आए दिन हम देखते हैं खबरों में कि फलानी जगह पे ऐसा हो गया, फलानी जगह पे ऐसा, लेकिन हमें कहां डर रहता है, हम तो बिल्कुल ठीक है। अवतातिया हम सात उबहतातन, या आए इनके पास कियामत की घड़ी अचानक से, वहुम ला यशऊरून, और वो शऊर भी ना रखते हो, उन्होंने सोचा तक ना हो, क्या इनको ये नहीं डर लगता कि ठीक है अगर दुनिया में अजाब नहीं भी आता, इनको छुट्टी मिली हुई है, कोई इनको पकड़ नहीं आती, इनको ये नहीं डर लगता कि जिस कयामत पे हम ईमान रखते हैं वो कभी कयामत अचानक से अगर आ गई तो क्या होगा, हमें पता भी नहीं हो। और वाकई कयामत ने तो अचानक ही आना, कोई फोरकास्ट नहीं होगी, कोई कुछ नहीं होगा, जितने मर्जी ये डिवाइसेस बना लें जिससे आज तो वेदर का पल पल का पता चल जाता है, हफ्ते भर का पता चल जाता है, फिर भी कयामत का इतना बड़ा जलजला आने वाला हो और किसी को पता ना, पूरी दुनिया की तबाही होने वाली और किसी को पता नहीं चलेगा, कानों कान खबर नहीं होगी कि ऐसा कुछ होने भी वाला है, जरा सी जर्रे बराबर भी एक उनको यानी थोड़ी सी सोच भी नहीं होगी कि कभी ऐसा हो सकता है, तो क्या इनको ये डर नहीं लगता? हम तो इसमें सोच लेते हैं कि नहीं अभी कौन सी क़यामत की निशानियां पूरी हुई हैं, अभी तो ईसा अलैहिस्सलाम ने आना है, अभी फलाने आना है। तो देखें क़यामत एक तो वो बड़ी क़यामत है और एक हर एक इंसान की मौत भी उसकी क़यामत है। ये जो क़यामत है ना डे ऑफ जजमेंट, वो तो पूरी कायनात के लिए मौत का दिन है, लेकिन एक इंडिविजुअल क़यामत भी तो है जो हर एक पर्सन की अपनी मौत है और उसका भी किसी को पता नहीं। ला यशऊरून, किसी को नहीं पता कि किस दिन किस लम्हे किस वक्त आ जाने। तो इनको ये इस चीज से भी बेखौफ हो गए कि अगर मौत आ गई अचानक से, रात को सोए सुबह ना उठे तो क्या होगा, मैं ये काम छोड़ दूं, ये जो मेरे गुनाह है मैं छोड़ दूं, अगर मैंने अपने आप को सही ना किया, मैंने तौबा ना की, क्या पता अगर आजकल आज की रात मेरी बिस्तर में ना आए, जमीन के नीचे आए, कब्र में आई, तो क्या होगा। नहीं, कोई इस चीज की फिक्र नहीं, कोई इस चीज का डर नहीं। अल्लाह अकबर, इसका मतलब ये खौफ होना चाहिए इंसान को, ये एक अच्छा खौफ है कि इंसान इस चीज से डरे, नाफरमानी करते हैं।